وذرياته وبارك وسلم. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين صدق الله العظيم. تین آیات کے متعلق کچھ عرض کرنے سے پہلے نبی صلی اللہ علیہ وسلم کا ارشاد فرمودہ ایک عمل کہ جس میں آپ نے فرمایا حضرت عبداللہ بن خبیب رضی اللہ تعالی عنہ اس حدیث شریف کے راوی ہیں، فرماتے کہ ایک اندھیری رات تھی، ہم نبی صلی اللہ علیہ وسلم کو تلاش کر رہے تھے، جب آپ کو پایا تو آپ نے فرمایا کہ قل، کہہ. عرض کہہ کہ کیا کہوں؟ ارشاد فرمایا کہ سورہ اخلاص، سورہ فلق اور سورہ ناس تین تین مرتبہ صبح و شام پڑھ لیا کر، تو تکفی کا من کل شے، یہ تجھے ہر چیز کے لیے کافی ہو جائے گا. ملا علی قاری رحمت اللہ علیہ کی بات میرے شیخ، میرے پیر و مرشد عارف باللہ حضرت والا مولانا شاہ حکیم محمد اختر صاحب رحمت اللہ علیہ فرماتے ہیں کہ ملا علی قاری رحمت اللہ علیہ نے اس حدیث شریف کی شرح میں فرمایا کہ تکفی کا من کل شر، یہ تجھے ہر شر کے لیے کافی ہو جائے گا. او من کل ورد یتعوذ بھی، اور ہر وہ ورد اور وظیفہ جو تو حفاظت کے لیے پاتا ہے اس کے لیے کافی ہو جائے گا. میرے شیخ فرماتے ہیں کہ آج کل شکایت نظر لگ گئی، آسیب آ گیا، جادو ہو گیا، حسد ہے، شر کی جو قسم ہو سکتی ہے، تو شر کی ہر قسم کے لیے اس کو پڑھ لیں تو اس کی برکت سے انشاءاللہ جان مال محفوظ رہے گی. لہذا فجر بعد مغرب بعد اس کو پڑھنے کا معمول بنا لیں. اب مغرب کا ہم پڑھ لیتے ہیں. بسم اللہ الرحمن الرحیم. قل اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم. قل اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم. قل اللہ احد اللہ الصمد لم یلد ولم یولد ولم یکن له کفوا احد. بسم اللہ الرحمن الرحیم. قل اعوذ برب الفلق من شر ما خلق ومن شر غاسق اذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الفلق من شر ما خلق ومن شر غاسق إذا وقب ومن شر النفاثات في العقد ومن شر حاسد إذا حسد. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس الخناس الذي يوسوس في صدور الناس من الجنة والناس. اندر جگہ ہے، اگر آپ حضرات کو کوئی عذر نہ ہو تو اندر تشریف لائیں. یہ جو آیت پڑھی قرآن پاک کی سب سے پہلی سورت ہے جس کا نام سورۃ الفاتحہ، فاتحۃ الکتاب، اور سورہ شفا بھی اس کا نام ہے. قرآن پاک کی سب سے پہلی سورت ہے. سورہ شفا اس طرح سے بھی ہے کہ اگر کوئی مریض ہے، اس مریض کو 11 مرتبہ پانی پر دم کر کے اس سورت کو پڑھ کر اس پانی پر دم کیا جائے اور اس مریض کو پلایا جائے تو انشاءاللہ تعالی اللہ تعالی شفا عطا فرمائے. اور یہ وہ رقیہ ہے، یہ وہ تعویذ اور وہ عمل ہے جس کی شریعت نے اجازت دی ہے. और हमारे अकाबिर का, हमारे उलमा का, बल्कि सहाबा भी ये काम करते थे। इसकी इजाजत है, लादा कोई मरीज हो, अजीब अजीब मरज जैसे कैंसर, ब्लड कैंसर, हेपेटाइटिस और इस किस्म के मुख्तलिफ अमराज, उनसे हिफाजत और उनसे शिफा के लिए मरीज पर इसको पढ़ा जाए तो ये बहुत फायदे की चीज है। 11 मरतबा मेरे शेख के शेख थे हजरत मौलाना शाह रावल साहब रहमतुल्लाह ने, वो फरमाते कि 11 मरतबा पढ़ो तो इसका खास असर है, इसको 11 मरतबा पढ़ा जाए। कुरान पाक की इब्तदा में इब्तदा की पहली सूरत है और कुरान पाक की तिलावत का जो तरीका है वो ये कि पहले ताअव्वुज़ पढ़े, ताऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, फ़इज़ा क़रअ्तल क़ुरआना फ़स्तईज़ बिल्लाहि मिनश शैतानिर रजीम, क़िरात-ए क़ुरान के लिए। तो मेरे शेख रहमतुल्लाह अलैह फरमाते हैं कि कुरान पाक की तिलावत से पहले शैतान मरदूस से पनाह मांगने का हुक्म क्यों सिखाया। फरमाते इसकी वजह यह है, मुल्ला क़ारी मुहद्दिस अज़ीम ने इसकी वजह मिश्कात शरीफ में नकल की है। वो फरमाते इसकी वजह यह है कि शैतान रजीम ये अल्लाह ताला का मर्दूद किया हुआ और गेट आउट किया हुआ और अल्लाह ताला के दरबार से निकाला हुआ कुत्ता है। अल्लाह ताला सबसे बड़े हैं, उनका कुत्ता भी बड़ा है, इसलिए मुल्ला क़ारी ने उसका नाम रखा अकबरुल किलाब, यानी कुत्तों में बड़ा। और कुत्ता क्या करता है कि जब मालिक किसी के पास से मिलने के लिए कोई आता है, घंटी बजाता है, तो वो कुत्ता पहले भौंकता है। लादा जब कोई बंदा अल्लाह ताला के पास जाना चाहता है तो शैतान वसवसे डालता है, गुमराह करने की कोशिश करता है। तो हुक्म ये, इसको कुत्ते से ताबीर इसलिए दी कि वजह यह है कि कुत्ते का इलाज भौंकने से नहीं किया जाता, कि कुत्ते ने भी भौंका तो हमने भी उसको कुछ व्हाट्सएप कर दी, उसने मिस कॉल दी तो हमने कहा हम भी कुछ मिस कॉल दे दें, ऐसा नहीं। उसका इलाज उससे नहीं होगा, बल्कि जिस तरह कुत्ते का इलाज किया जाता है वही इलाज है। और वो क्या कि जिस तरह कुत्ता भौंकता है तो ना उसको सामने भौंका जाता है ना उसको मारा जाता है, बल्कि खामोशी से अपना रास्ता लेकर अपनी मंजिल पर चलता है। और अगर मालिक से मिलने जाना है, कुत्ता घर में मौजूद है, तो फिर कुत्ते से कुछ ना कहे, उसके मालिक को कहे कि जनाब मैं आपके पास आना चाहता हूं, इधर अपने टोनी को तो हटाइए। तो मालिक खुसूसी कोड बजाता है, सीटी बजाता है, कहते टोनी ये मेरा फ्रेंड है, आने दो उसको। तो अल्लाह इसलिए सिखाया कि कहो इससे मत लड़ो, तुम इससे मत लड़ो, तुम हमें कहो आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, इसका खुसूसी कोड हमारे पास है, हम वो कोड बजाएंगे, ये रास्ता छोड़ेगा और तुम हमारे दरबार में पहुंच जाओगे। इसलिए हुक्म ये नहीं कि शैतान से लड़ने का हुक्म नहीं है, उससे मत लड़ो, हमसे रब्ता करो, हमारा कुत्ता है, इसका कोड हम जानते हैं। फिर सिखाया बिस्मिल्लाहिर्रहमानिर्रहीम के लगा, बिस्मिल्लाह की बरकत यह है कि हर काम को बिस्मिल्लाह से शुरू करने का हुक्म है, कि बिस्मिल्लाह से शुरू करने से उस काम में बरकत होती है। खाना है, मस्जिद में दाखिला है, और भी कोई काम अच्छा शुरू करता है तो उसके लिए बिस्मिल्लाह पढ़े। और जैसे कल मैंने अर्ज किया था कि अगर वुजू शुरू में जो बिस्मिल्लाह पढ़ी जाती है, उस वुजू को शुरू करने से पहले बिस्मिल्लाह यूं पढ़ ले, बिस्मिल्लाहि वल्हम्दुलिल्लाह। तो जनाबे रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं कि जब तक इसका वुजू रहेगा, फरिश्ता एक फरिश्ता इसके लिए नेकियां लिखता रहेगा मुसलसल, सुभान अल्लाह। और आसान कितना, बिस्मिल्लाही वल्हम्दुलिल्लाह, कोई मुश्किल है जना, आसान बिस्मिल्लाही वल्हम्दुलिल्लाह, इसको पढ़ा और इसकी बरकत से मुस्तकिल फरिश्ता नेकियां लिखता रहेगा। जैसे हदीस शरीफ में आता है कि जब कोई अल्लाह ताला की मोहब्बत में किसी से मुलाकात के लिए जाता है तो 70,000 फरिश्ते रास्ते भर उसके साथ रहते हैं, युसल्लून अलैहि ऐ यस्तगफिरून लहु, रास्ते भर उसके लिए दुआए मगफरत करते रहते हैं।
और जब उससे मुलाकात करता है तो यकूलून क्या कहते हैं, इन्नहु वसल फीका, कि अल्लाह ऐलि अजलिका, कि ये आपकी खातिर से इस बंदे से मुलाकात कर रहा है, आपकी खातिर से, ये आपके, ये उसके कबीले का नहीं, खानदान का नहीं, कोई गरज और मकसद नहीं, सिर्फ आप, सिर्फ आपकी मोहब्बत में ये मिलने के लिए आया है। वसला फीका ऐलि अजलिका, आपके लिए, आपकी खातिर से मिल रहा है, तो फसल हूं, इसका सिला, इसको इनाम ये दीजिए कि इसको अपने से मिला लीजिए। ये है अल्लाह वाली मोहब्बत का इनाम। के सिर्फ चलना भी शुरू किया, 70,000 फरिश्ते इनको तलाश कर रहे हैं, ये सर झुकाए बैठे हैं, मौजूद है, लेकिन आपको गौर से देख रहे थे, वो आपकी प्रेजेंस के लिए शायद वो। तो ये अल्लाह वाली मोहब्बत का इनाम। तो इसी तरह बिस्मिल्लाह का रस किया कि बिस्मिल्लाह वजू से पहले पढ़ ले बिस्मिल्लाह वल्हम्दुलिल्लाह, तो फरिश्ता मुसलसल नेकी लिखता रहेगा। लहजा जब खाना शुरू करने से पहले बिस्मिल्लाह पढ़ी जाए और खाना खत्म कर लिया जाए, यानी प्लेट को साफ कर लिया जाए, तो शैतान कहता है कि इस खाने में हमारे लिए कोई हिस्सा नहीं है और उस खाने में बरकत होती है। और इसी तरह बिस्मिल्लाह पढ़कर जो काम शुरू किया जाए उसमें बरकत होती है। तो कुरान पाक से पहले सिखाया बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ो। अब सूरह फातिहा शुरू हो रही है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये जो अल्हम्दुलिल्लाह है, इसका तर्जुमा, अल्हम्दुलिल्लाह का जो अलिफ लाम है वो इस्तिग़राक का है। हम्द के माने तारीफ, इस्तिग़राक की वजह से इसके माने हुए कि तमाम तारीफें लिल्लाह सिर्फ अल्लाह के लिए है। तरकीबी लिहाज से ये लिल्लाहिल हम्द था, लेकिन मुकद्दम को मौखर किया, मौखर को मुकद्दम किया, इससे हस्र के माने पैदा हो गए। यहां एक बात समझाना चाहता हूं, इतनी तफसील अर्ज करने का कि आम लोग भी बैठे, तो बात ये समझाना चाहता हूं कि बात ये याद रखने की जरूरत है कि कुरान पाक का तर्जुमा न डिक्शनरी से हो सकता है, न गूगल डिक्शनरी से हो सकता है। कुरान पाक का तर्जुमा डिक्शनरियों से नहीं हो सकता और गूगल डिक्शनरी से भी नहीं हो सकता कि 3G इंटरनेट आ गया, अब हम जो वर्ड डालेंगे उसके माने आ जाएंगे। तो उस लफ्ज के माने तो आ सकते हैं, लेकिन यहां क्या मुराद है वो हम नहीं समझ सकते। देखिए कायदा यह है, दुनिया की किसी जबान का तर्जुमा आप उसके लफ्ज के लिहाज से नहीं कर सकते। जैसे अंग्रेजी में कहते हैं कि हिज वाइफ गेव बर्थ टू अ बेबी बॉय और बेबी गर्ल, कि हिज वाइफ गेव बर्थ टू अ बेबी बॉय और बेबी गर्ल। अब इसका अगर लुगत से तर्जुमा करें तो इसके माने बनेंगे कि उसकी बीवी ने बच्चा दिया। सही है जनाब, लड़के को या लड़की को, ये माने बने ना। लेकिन ये माने हमारे इस्तेमाल होते हैं, हम इंसान के बच्चों को ये थोड़ी कहते हैं कि उसकी बीवी ने बच्चा दिया, हम कहते हैं भैंस ने बच्चा दिया या गाय ने बच्चा दिया। इंसान के लिए लफ्ज इस्तेमाल नहीं होता, बल्कि उसके लिए कहते हैं कि उनके यहां विलादत हुई या फला की बीवी ने बच्चे को जन्म दिया, पैदा हुआ। ये जो अगर लफ्जी तर्जुमा किया है तो ये जानवरों के लिए तो इस्तेमाल होता है, लेकिन इंसानों के लिए इस्तेमाल नहीं होता। क्यों? मुहावरे का तर्जुमा मुहावरे से किया जाता है। चस बड़ी आई, मुहावरे का तर्जुमा मुहावरे से किया जाता है। लहजा इसलिए याद रखने की जरूरत है कि जब तक अरबों के मुहावरात को ना समझेगा और उसकी जबान की हैसियत और हकीकत को ना समझेगा, तर्जुमा ना कर सकेगा। इसलिए अब अगर डिक्शनरी में देखें तो अलहम्द का ज्यादा से ज्यादा एक आम मुसलमान ये जानता है कि अलिफ लाम मारफा के लिए इस्तेमाल होता है, और हम्द का तर्जुमा तारीफ के लिए, तो खास तारीफ अल्लाह के लिए, لیکن یہاں یہ ترجمہ نامکمل ہے. خاص تعریف بھی بلکہ تمام تعریفیں اللہ کے لیے نہیں یوں نہیں کہا جائے گا بلکہ یوں کہا جائے گا صرف اللہ کے لیے. کیوں؟ وہ قاعدہ تقدیم ما حق تاخیر یفید الحسر، اس قاعدے کی وجہ سے کہ تمام تعریفیں صرف اللہ کے لیے. اور میرے شیخ رحمت اللہ علیہ فرمایا کرتے تھے، فرماتے تھے دیکھو تعریف کی چار قسمیں ہیں. اسٹیٹسٹکس میں پروبیبلٹی پڑھی جاتی ہے، وہ کسی بات کی چار شکلیں ہیں. تو فرمایا تعریف کی صرف چار قسمیں ہیں. تعریف کی ایک قسم یہ ہے کہ بندہ بندے کی تعریف کرے، بندہ اللہ کی تعریف کرے، اللہ تعالیٰ بندے کی تعریف فرمائے، یا اللہ تعالیٰ خود اپنی تعریف فرمائے. یہ چار قسم کی تعریفیں ہیں، پانچویں کوئی قسم نہیں ہے. اور تعریف کی جو یہ چاروں قسمیں ہیں یہ صرف اللہ تعالیٰ کے لیے خاص ہے. یہاں تک کہ جب بندہ کسی بندے کی تعریف بھی کرتا ہے تو وہ جو جس کمال کی وہ تعریف کر رہا ہے، حقیقت میں وہ کمال اور وہ کوالٹی اس بندے کی ذاتی نہیں ہے، بلکہ وہ اللہ تعالیٰ کی عطا ہے. لہذا اگر کسی اسٹوڈنٹ کی تعریف کی جائے تو حقیقت میں اسٹوڈنٹ کی تعریف نہیں ہوتی، اس شاگرد کی تعریف نہیں ہوتی، بلکہ اس سے استاد کی تعریف ہوتی ہے. کسی بچے کو کہا جاتا ہے کہ فلاں بچہ بڑا با ادب ہے، بہت ملنسار ہے، فلاں بچہ بڑا خوش اخلاق ہے، تو وہ اس کی تعریف نہیں ہوتی بلکہ اس کے والدین کی تعریف ہوتی ہے. تو اسی طرح سے جب کسی بندے کی تعریف، وہ حقیقت میں وہ کمال اور وہ وصف اور وہ کوالٹی اس بندے کی چونکہ ذاتی نہیں ہے، اس لیے وہ تعریف بھی اللہ تعالیٰ ہی کی تعریف ہے. کہ اللہ تعالیٰ گویا آپ نے اپنے اس بندے کو کیا کمال عطا فرمایا، سبحان اللہ، الحمدللہ. اور تعریف کی دوسری قسم، بندہ اللہ تعالیٰ کی تعریف کر رہا ہے کہ آپ میرے خالق ہیں، آپ میرے مالک ہیں، آپ نے مجھے پیدا فرمایا، میری مشکلات میں آپ آسانی پیدا فرماتے ہیں. وَإِذَا مَرِضْتُ فَهُوَ يَشْفِينِ. اس میں ادب کتنا ہے دیکھیے. میرے شیخ فرماتے ہیں کہ دیکھیے ہمارا عقیدہ ہے کہ مرض بھی اللہ کی طرف سے ہے اور شفا بھی اللہ کی طرف سے ہے، لیکن ابراہیم علیہ السلام نے دیکھیے کیسا عجیب تعارف کروایا کہ جب میں بیمار ہوتا ہوں وہ مجھ کو شفا دیتا ہے. کیونکہ بیماری کی نسبت ایک کافر، وہ بیماری کی نسبت وہ بیماری کو عیب سمجھتا ہے، جبکہ حضرت عبی بن کعب رضی اللہ تعالیٰ عنہ صحابی ان چار صحابہ میں سے ہیں، ان فقہا صحابہ میں سے ہیں، ان چار صحابہ میں سے ہیں کہ جن سے نبی صلی اللہ علیہ وسلم نے قرآن پاک سیکھنے کو فرمایا، اور فقہا صحابہ میں ان کا شمار ہوتا ہے. حضرت عبی بن کعب رضی اللہ تعالیٰ عنہ نے جب بخار کی فضیلت سنی تو نبی صلی اللہ علیہ وسلم سے عرض کیا کہ آپ دعا فرما اللہ مجھے ایسا بخار دے دے جو نہ مجھے دین سیکھنے سے روکے، نہ اللہ تعالیٰ کے راستے میں جانے سے روکے، نہ جہاد سے روکے، نہ عبادت سے، نہ کسی کام سے روکے. دادا عالم ہی ہوتا تھا جب حضرت عبی بن کعب رضی اللہ تعالیٰ کو ہاتھ لگاؤ تو ایسا لگتا ہے بخار میں پھنک رہے ہیں، اور بخار ہوتا تھا لیکن ماشاءاللہ ہر کام میں آگے پیش پیش ہوتے تھے، اور وہ فضیلت بھی مل رہی اور سارے کام بھی فرما رہے تھے. تو ابراہیم علیہ السلام کا ادب دیکھیے کہ فرمایا کہ جب میں بیمار ہوتا ہوں تو وہ شفا دیتا ہے. مومن کے تو میرے شیخ فرمایا کرتے تھے، مومن کی تو شان عجیب ہے، چٹ بھی اپنی پٹ بھی اپنی، چٹ بھی اپنی پٹ بھی اپنی. بیمار ہے تو اللہ تعالیٰ کی طرف کے صبر کر کے اللہ تعالیٰ کی طرف جا رہا ہے، شفا ہے تو شکر ادا کر کے تو بھی اللہ تک جا رہا ہے. فرمایا چٹ بھی اپنی پٹ بھی اپنی، شفا ہے شکر کے راستے سے اللہ تک جا رہا ہے، بیمار ہے صبر کے راستے سے اللہ تک جا رہا ہے، کسی حال میں نقصان نہیں ہے مومن کا، سبحان اللہ. تعریف کی تیسری قسم یہ ہے کہ اللہ تعالیٰ بندوں کی تعریف فرمائے. اللہ تعالیٰ نے قرآن پاک میں جگہ جگہ اپنے عاشقوں کی تعریف فرمائی ہے. فرمایا الذین ينفقون فی السراء، جیسے ينفقون فی السراء والضراء، کہ یہ خرچ کرنے والے ہیں جب خوشحالی میں بھی اور تنگ دستی میں بھی، یعنی جب ان پر اللہ تعالیٰ زیادہ دیتے ہیں یہ زیادہ دیتے ہیں، اور جب ان کی مرغی کڑک ہو جاتی ہے تو بھی کوئی نہ کوئی انڈا نکال لیتے ہیں. یہ تشریح میرے شیخ نے کی ہے، کیسے پیارے انداز سے سمجھایا کہ جی کہتے ہیں آج کل مرغی کڑک ہو گئی ہے، اس نے فرمایا میرے شیخ فرماتے تھے یہ جو تاجر لوگ کہتے ہیں نا آج کل کڑکی ہے، कहते जनाब आजकल कड़की है, फरमा ये कुड़ुक से निकला है। लेकिन ये आशिकों की शान है कि कड़की के जमाने में भी उनकी कुड़ुक मुर्गी अंडा दे देती है कि मौला का हुक्म है, कि मौला की खुशी है इस जगह खर्च करने में, चलो मैं भी खर्च करूं। और वल काज़िमीन अल-ग़ैज़, जब इनको गुस्सा आता है, यहां पर मेरे शेख फरमाते हैं आदिमीन अल-ग़ैज़ भी फरमाया कि इनको गुस्सा ही नहीं आता, क्योंकि ऐसे हो जाए गुस्सा ही नहीं आना चाहिए, ये फला साहब ऐसे उनको गुस्सा आता ही नहीं है। याद रखिएगा गुस्सा ना आना कमाल नहीं है, गुस्सा ना आना ये कमाल नहीं है, बल्कि कमाल क्या है, गुस्सा आए उसको जब्त करे। कज़्म-ए ग़ैज़ इसी का नाम है। मेरे शेख फरमाते कि अल्लाह मालूसी रहमतुल्लाह फरमाया कि कज़्म-ए ग़ैज़, कज़्म किसको बोलते हैं, फरमाते हैं कि अरब का मुहावरा है कि शद्दु रातिल क़िरदति इंदा इंतिलाहिया, कि जिस वक्त मशक भरती है तो मशक भरने से पहले, इससे पहले कि वो मुमतले हो और भरकर ओवरफ्लो होने लगे, जल्दी से उसका मुंह भर देते हैं। फरमाया इसी तरह गुस्सा आया, अभी गुस्से में ये ओवरफ्लो बकने लगता, फौरन इसने अल्लाह ताला के खौफ की रस्सी से मुंह बंद कर दिया। ये है कज़्म-ए ग़ैज़। और वलआफीना अन-नास, लोगों को माफ कर देते हैं। वल्लाह युहिब्बुल मुहसिनीन, और अल्लाह ताला एहसान फरमाने वालों को अपना प्यारा और महबूब रखता है। इस पर एक वाकया, हजरत अली बिन हुसैन बिन अली, हजरत अली रहमतुल्लाह अलैह, जो इमाम ज़ैनुल आबिदीन के नाम से मशहूर है और मारूफ है मुहद्दिस के वक्त, और हजरत अली करमल्लाहु ताला वजह के पोते हजरत हुसैन रज़ियल्लाहु ताला अन्हु के साहबजादे, उनका वाक्य नकल किया कि एक मतलब बांदी वजू करा रही थी, लोटा गिर गया, लगा तो गुस्से से देखा, गुस्सा आया, वो बांदी भी थी कुरान पाठ पढ़ने वाली, उसने कहा वल काज़िमीन अल-ग़ैज़, फरमाया कद कदम तू ग़ैज़ी, मैंने अपने गुस्से को पी लिया। उसने कहा अब चोट लगी है, और क्या अभी तो गुस्से को पी लिया, लेकिन शायद बाद में बदला देंगे, नहीं, वल आफ़ीना अन-नास, जब माफ कर दिया आइंदा भी बदला नहीं लूंगा, क्योंकि उसको गुस्से को पी लेना तो ठीक है, लेकिन कमाल अखलाक ये है कि आइंदा इंतकाम भी ना ले, ये कमाल अखलाक है। ये तो नहीं है कि उस वक्त तो बर्दाश्त कर लिया कि क्या करूं, फला साहब मौजूद थे इसलिए बर्दाश्त कर लिया, बहुत मैं बताऊंगा तुझे। बीवी पे गुस्सा आया, लेकिन क्या कहूं अभी ससुर बैठा हुआ है। नहीं, माफ कर दिया, सुभान अल्लाह, ये कमाल अखलाक है। और फिर आगे जब उसने देखा तो क्या फरमाया, कद अफौतु अनकी, जा मैं तुझे माफ कर दिया, यानी दिल से भी निकाल दिया। फिर उसने पढ़ा वल्लाहु युहिब्बुल मुहसिनीन, अल्लाह ताला मुखलिस बंदों को महबूब रखते हैं, फरमाया जा मैंने तुझे आजाद किया। ये है बंदों के अखलाक, सुभान अल्लाह। इसलिए अदम-ए ग़ैज़ मकसूद है, नहीं क्योंकि गुस्सा आता ही नहीं है, नहीं, क्योंकि गुस्सा किसी दर्जे में मतलूब है, लेकिन इससे पहले के गुस्सा निकले, आंखें चढ़े, मुंह से कुछ बोले, चलो फौरन मुंह बंद कर लिया, सुभान अल्लाह। इसलिए कहा, फरमाया कि ऐसा हो पानी पी लो, बिस्मिल्लाह पढ़ो पानी पियो, वुजू कर लो, खड़े हो तो बैठ जाओ, बैठे हो तो लेट जाओ। हदीस शरीफ में आया, मेरे शेख फरमाते हैं क्या इलाज है, सुभान अल्लाह, तरबियत है, अल्लाहु अकबर, के खड़ा है तो बैठ जाओ, क्या मतलब दूर हो जाओ, और बैठे हो तो लेट जाओ, कि कौन बैठे है, फिर कौन खड़ा हो, फिर मारने को दौड़े, सुभान अल्लाह, तरबियत है। तो ये अल्लाह ताला ने तारीफ आशिकों की बयान की, फिर अल्लाह ताला ने कुरान पाक में जगह जगह खुद अपनी तारीफ बयान की, शुरू में फरमाया अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाह ताला ने जो अपना सबसे पहला तारुफ कराया वो रब का तारुफ कराया, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, रब्बुल आलमीन का सबसे पहला तारुफ कराया अल्लाह ताला ने। रब कौन होता है, तरबियत फरमाने वाला। तरबियत क्या है, तरबियत है नाकिस को दर्जा मदरजा आहिस्ता आहिस्ता ग्रेजुअली दर्जाए कमाल तक पहुंचा देना। जैसे बच्चा है पहले मां का दूध पीता है, अभी लेटा हुआ है वो, सब लेटता है, थोड़े दिन गुजरते हैं करवटे लेना शुरू कर देता है, फिर गुलाटियां भी मारना शुरू कर देता है, फिर कुछ दिन आते बैठता है, फिर थोड़ा थोड़ा चलता है, पहले उंगली पकड़ के चलता है, फिर खुद चलना शुरू करता है, एक बार आता है दौड़ना शुरू कर देता है। तो अल्लाह ताला आहिस्ता आहिस्ता उसको बुलूगत की मंजिल की तरफ लेकर जाते हैं। तो नाकिस को आहिस्ता आहिस्ता 13-14-15 साल में बालिग फरमाना, यह है तरबियत, वरना अल्लाह ताला के लिए मुश्किल नहीं है कि अल्लाह ताला बालिग बच्चे पैदा फरमा देता। लेकिन इसी को तरबियत कहते हैं। तो अल्लाह ताला ने सबसे पहला तारुफ अपना रब के तौर पे करवाया कि तरबियत फरमाने वाला। इसीलिए ये जो खानकाहें हैं, ये खानकाह तरबियत गाह है, ये खानकाह तरबियत गाह है जिसमें मुरब्बी तरबियत फरमाता है और अल्लाह ताला के प्यार के काबिल बनाता है कि वो तरबियत में वो जो अखलाक रजीला और दिल में गैरुल्लाह बसा हुआ है तो वो अपनी तरबियत के जरिए से उसके अखलाक रजीला को अखलाक हमीदा से और दिल से गैरुल्लाह को पाक करके अल्लाह ताला की मोहब्बत और प्यार के काबिल बनाता है। इसलिए आप देखें अब ये खानका जो जब कोई इंसान किसी शेख से ताल्लुक करता है तो उस ताल्लुक में एक ही काम बार बार करना होता है, मसल जिक्र है जी जिक्र करते रहो, क्यों बार बार, तरबियत में ऐसा ही होता है। तरबियत में गिजा का तकरार, बात का भी तकरार होता है और गिजा का भी तकरार होता है। जैसे बच्चे की तरबियत की जाती है ना, उसको सिखाया जाता है कि बेटा बैठकर पानी पीना है, थोड़ी देर में देखते हैं बच्चा फिर खड़े होकर पी रहा, फिर उसको कहा जाता है कि बेटा बैठकर पानी पीते हैं। बार बार ये होता है, उस बच्चे को बार बार तरबियत दी जाती है और उस तरबियत में न सिर्फ ये कि जबान से तरबियत होती है बल्कि बाप का और माँ का अमल वो खुद भी एक तरबियत होती है कि जब बाप पानी पीता है बैठकर पीता है और जोर से बिस्मिल्लाह पढ़ता है तो बच्चा सुनता है कि मेरे अब्बा ने पानी पीने से पहले बैठ गए, बिस्मिल्लाह पढ़ी और देखो इस तरह पीते हैं, तो बच्चा देखकर नकल करके तरबियत हासिल कर रहा होता है। और बाप बताते हैं देखो बेटा ऐसे करते हैं ऐसे करते हैं। इसलिए आप देखें बच्चे, अब हम बच्चों से तवक्को करते हैं कि बच्चे नमाज पढ़े, बाप नमाज पढ़ता नहीं है तो बच्चा कैसे पढ़ेगा। बाप फिल्में देखने का शौकीन है, बेटे को चाहता है वलीउल्लाह बना दे, बाप फेसबुक पे अपनी प्रोफाइल हर वक्त अपडेट करता रहता है और बेटा चाहे कि मस्जिद के मेंबर पे चढ़ जाए, तो तरबियत के खिलाफ है ना ये तो, क्योंकि वो बाप को देख रहा होता है कि मेरा बाप क्या कर रहा है। लिहाजा बेटे को झूठ बोलना हम खुद सिखाते हैं, औलादों को झूठ बोलना हम खुद सिखाते हैं। जैसे कोई मिलने आए, बेटा कह दो अब्बू घर पे नहीं है, तो बेटा भी जाके कहता है कि अब्बू कह रहे हैं कि मैं घर पे नहीं हूं। कुछ दिन के बाद जब उसको झूठ बोलना आ जाता है तो फिर वो भी बेटा जो पहले दूसरों से झूठ बोलता था, बाप ने उसको सिखाया उस वला से झूठ बोलो, अब वही बेटा अब्बा से भी झूठ बोल रहा है। वो बात लगाता है थप्पड़, नालायक बदमाश, बता किसने तुझे झूठ बोलना सिखाया। सुभान अल्लाह, बाप की सादगी और फरिश्ता सिफत पाकीजगी का आलम देखिए, अपने बेटे से पूछता है कि तुझे किसने झूठ बोलना सिखाया, वो बच्चा फिर भी सादा ही रहता है, कहता है अब्बू आपने सिखाया। तो ये जो हमारा अमल है, हमारी जो अंदाज है, हमारी गुफ्तगू है जिसको बच्चे ले रहे होते हैं, इसलिए एक बाप गाली देता है, एक बाप को गाली देने की आदत है और बेटा चाहे घर में कुरान पाक पढ़े, ऐसा कैसे होगा। लगा बल्कि होता यह है कि पहले बाप सबके सामने गाली देता है, फिर एक दिन होता है कि वही बेटा बाप से बाप बेटे से गालियां सुनता है। उसको पता तो होता नहीं है कि बाप ने जो बाप बहन की है इसके माने क्या है, वो उसको इतना पता होता है कि किसी मौके पर इसको फिट करना होता है। लिहाजा ऐसा ही मौका आता है, कभी बाप गुस्से में होता है और बेटे को बाप पर गुस्सा आता है, कोई मामला होता है तो वही बेटा बाप को वही गाली देता है। क्यों? उसने तरबियत पाई अपने बाप से, गाली में पीएचडी, अगर बाप ने एमएससी किया है मास्टर्स किया है तो बेटा पीएचडी निकलता है। इसलिए हमारी गुफ्तगू, हमारा अंदाज, हमारा अमल, अगर बाप जमीन पर बैठकर दस्तरखान बिछा कर खाना खाएगा बेटा भी खाएगा, बाप देखेगा खाना खाकर वो उंगलियां चाट रहा है बेटा भी चाटेगा, वो बाप को देखता है कि बाप प्लेट साफ कर रहा है बेटा भी साफ करेगा। इसलिए आप देखिए छोटी छोटी बच्चियां होती हैं, अपनी माँ को, अपनी खाला फूफी नानी दादियों को देखती हैं कि वो दुपट्टे बांध के नमाज पढ़ रही हैं। वो दो दो साल ढाई ढाई साल की बच्चियां दुपट्टा बांधना तो आता नहीं है, ऐसे चादर लपेटती हैं और नमाज की नकल करती हैं। वो क्यों? तरबियत पा रही है वो। इसलिए शेख जो होता है ये खानकाह में तरबियत होती है, और तरबियत के अंदर याद रखिएगा कलाम का तकरार भी होता है, यानी एक ही बात को शेख बार बार भी फरमाएगा, क्योंकि मुफ्ती ने फतवा बता दिया कि ये फतवा है इस पे अमल करना है। अब वो जो उस फतवे पर अमल करने वाला, उस फतवे पर अमल करने वाला, अब उसके अंदर वैसी हिम्मत और जरत पैदा नहीं हो रही। अब शेख उसकी तरबियत करके उसको उस दर्जा कमाल तक पहुंचाएगा। हमारे एक दोस्त हैं, उनका कुछ टेक्सटाइल का काम है जिसमें वो कपड़ा वगैरह और बेडशीट वगैरह भेजते हैं, प्रिंटिंग भी करवाते हैं। तो मेरे आने लगे तो एक दिन कहने लगे कि मैं बताने लगे, ये होता है तरबियत और ताल्लुक के, मुरीद अपना हाल बताता है, शेख फिर उसकी तरबियत फरमाता है, इस्लाह फरमाता है। तो कहने लगे कि मैं जो है प्रिंटिंग में तस्वीरें वगैरह भी होती है जानदार की, और मुझे एहसास है कि मैं गुनाह कर रहा हूं, लेकिन मैं उससे बचूं कैसी, क्योंकि मेरे अंदर इतनी हिम्मत नहीं है कि मैं अपने कस्टमर्स को छोड़ दूं और कस्टमर मेरे हाथ से चले जाए। मेरे कुछ और एक्सपोर्ट करते हैं वो, इनका अच्छा आप एक काम करें, बाजे कस्टमर ऐसे हैं कि जिनके बारे में आपको अंदाजा होगा कि अगर आप उनको कहेंगे वो कुछ नहीं कहेंगे। मेरा कस्टमर्स की कैटेगरी बना लीजिए। एक कैटेगरी वो है कि जो आपकी बात फौरन मान लेंगे, आपका एक आइडिया है। दूसरे कस्टमर वो है जिनसे जरा सी कॉरेस्पॉन्डेंस होगी और वो आपकी बात मान लेंगे। तीसरे कस्टमर वो है ये जो आपके खिलाफ रेजिस्ट करेंगे आपको और आपको समझाएंगे कि दीन में सख्ती नहीं है। और इससे क्या होता है जी, वो आपको हो सकता है वो गैर मुस्लिम भी हो, वो भी पढ़ा है, बल्कि गैर मुस्लिम से ज्यादा मुसलमान पढ़ाता है। गैर मुस्लिमों का सफर करें तो वो आपको नमाज की जगह बताएंगे, आप यहां नमाज पढ़े। मुसलमान के जहाज पर सफर करें कहते नमाज पढ़ने की इजाजत नहीं है। मुसलमान की दुकान पे लिखा होता है यहां से खरीदा हुआ माल ना वापस होगा ना तब्दील होगा, नो रिफंड नो एक्सचेंज। और गैर मुस्लिम को आप देखिए, मुसलमान की चीजें और वो अपनी दुकान पे, उनके अलग काउंटर बना हुआ होता है कि आप अपना रिफंड और एक्सचेंज यहां से कर सकते हैं। क्या अजीब बात है, ये चीज हमारी, अमल वो करे। और फिर मजे की बात है, मुसलमान तारीफ उनकी करते हैं। ये ऐसे ही है कि जब अपनी जेब से नोट निकल के दूसरे के पास जाता है ना, बड़ा अच्छा लग रहा होता है उसको, उसकी जेब में देखते ना कहते यार जबरदस्त इतना अच्छा नोट तो मेरे पास था नहीं। वो जैसे एक आदमी था ना, उसके पास एक घोड़ा था, मेरे मुर्शिद फरमाते हैं कि वो घोड़ा उसको गिराता बहुत था, 10 साल उसने रखा, चोटों से पूरा जिस्म लहूलुहान, कपड़े भी फटे हर तरफ से। एक दिन चोट लगी तो तंग आ गया, उसने कहा बस मैं इसको सेल आउट करता हूं, बेचता हूं उस घोड़े को। मंडी में ले गया, कमीशन एजेंट दलाल के पास कहा कि भाई ये घोड़ा मुझे बेचना है। उसने कहा आप क्यों बेच रहे? कहा आप क्या बताऊं, 10 साल ये देखो, कोनिया छिली हुई, घुटने देखो, ये मेरा सर देखो, पूरा जख्मी हूं मैं। कहा अच्छा जनाब। अब उसने आवाज लगाई कि जनाब ये घोड़ा नहीं हवाई जहाज है, अपने मुसाफिर को ऐसा कंफर्ट देता है, सुबुक रफ्तार लेकर चलता है, तो ऐसे कंफर्टेबल इतना है जैसे फूलों की सेज पे बिठाकर लेके जा रहा है, और हवा के सुबुक रफ्तार ऐसा स्पीडी एक्सप्रेस है। अब वो तारीफ है तो उसने कहा कि भाई साहब ये घोड़ा मैंने नहीं बेचना। खरीद क्या बात है? कहा मुझे मालूम ही नहीं था कि मेरे घोड़े में इतनी क्वालिटीज है, इतना जबरदस्त घोड़ा मुझे तो पता ही नहीं था। तो मारूमी रहमतुल्लाह ने मिसाल दी, फरमाया उसने कहा, उस दल्लाल और कमीशन ने कहा, अरे जालिम 10 बरस की चोटे भूल गया तू,
جو تجھے چوٹیں لگی تھی. اس پر فرماتے ہیں میرے شیخ اور مرشد کتنی عجیب بات یہ ہے کہ ہم اپنی شخصیت اور اپنی حیثیت کو جانتے ہیں, جہاں کسی نے تعریف کی فوراً چوڑے ہو گئے. ارے اچھا یہ کوالٹی میرے اندر مجھے پتہ ہی نہیں. یہ عالم جہاں کسی نے جھوٹی تعریف کی فوراً بس کیا فوراً اس پر ایمان لیا. ہاں بھائی بھائی واہ بس اس نے کہا بڑے نیک ہے. اچھا ہاں یار واقعی میں تو بڑا نیک ہوں, مجھے بھی پتا نہیں تھا میں اتنا نیک ہوں. اور وہ گناہ وہ نافرمانیاں اور وہ جماعت کی نمازیں اور ابھی نمازیں باقی ابھی وہ روزے باقی قضا میرے ذمے, کس طرح میں اپنے ماں باپ کے ساتھ برتاؤ کرتا ہوں, کیسا میرا بیوی سے برتاؤ ہے, کیا بچوں سے معاملہ, کیا پڑوسی, کیا تاجر, سب سے اخلاقی طور پہ کانٹوں سے لگا ہوا کانٹوں سے بھرا ہوا ہوں. لیکن جہاں کسی تعریف کی حاجی صاحب بس فوراً حاجی صاحب تو بس کہ یار اس نے مجھے حاجی بولا اس نے میری قدردانی کی. ورنہ حاجی صاحب کو معلوم ہوتا میں کتنا بڑا پاجی ہوں. تو ان صاحب نے کیا کیا ہمارے دوست نے ماشاءاللہ پہلے وہ سمجھایا تو انہوں نے پہلے وہ کیٹیگری جو لو لیول پر تھی کہ جن کے آدمی تھی بالکل رجسٹر کر ان کو بھیجا اور سیکنڈ کیٹیگری کو بھیجا. کہنے اور مجھ سے کہا میں نے کہا اچھا بھائی میں بھی دعا کرتا ہوں آپ بھی دعا کریں. تو کہنے لگے عجیب بات یہ ہے کہ جن سے امید تھی کہ جو رجسٹر کریں گے انہوں نے رجسٹر کیا ہی نہیں, اور جن سے امید تھی کہ وہ تو مسلمان ہے وہ تو میری بات سمجھ جائے گا کہا اس نے وہ واویلا مچایا کہ بس. کہ ماشاءاللہ میں نے پھر ماشاءاللہ یہ ہوا تب آپ کسٹمر سے وہ اپنی جو پرنٹنگ کرتا سب ختم کر دیا تصویروں والا جاندار کی تصویروں کا. کہنے کبھی کبھی امتحان لینے کے لیے میرا غیر مسلم بائر تھا تو امتحان لینے کے لیے کبھی کبھی مجھے ڈیزائن دے کر پوچھتا ہے کہ آپ یہ پرنٹ کریں گے کیا. وہ میرا امتحان کبھی کبھی وہ لیتا تھا لیکن میں نے کہا کہ نہیں بھائی جب ایک چیز پر عمل کر لیا آرزوئے خون ہو یا حسرت پامال ہو اب تو اس دل کو تیرے قابل بنانا ہے مجھے. تربیت کیا چیز ہوتی ہے ایک واقعہ سنیے. حکیم الامت تھانوی رحمت اللہ علیہ سے حکیم الامت تھانوی رحمت اللہ علیہ کو ایک عورت نے خط لکھا. تربیت مربی اور مربع کے تعلق کا نام ہے, یعنی تربیت کرانے والا مربی سے تربیت کرنے والے سے رابطہ رکھے گا تب تربیت ہوگی, اب اگر رابطہ ہی نہ رکھے تو کیسے تربیت ہوگی. یعنی مرید بن گیا جس سے مربی کو مرید بنایا بیعت کی اور اس کے بعد رابطہ اور تعلق ہی نہیں ہے تو تربیت کہاں سے ہوگی جناب. یہ وہ سروس نہیں ہے جو ہوم ڈلیوری دی جائے کیونکہ اب ان کو ہوم ڈلیوری والا پیر بھی چاہیے. مولوی صاحب ان کو ہوم ڈلیوری والے چاہیے جو گھر میں آ کے پڑھا دیں یا کچھ نہیں تو آن لائن پڑھا دیں. تو آن لائن پڑھا تو لے گا لیکن یاد رکھنا آن لائن پڑھنے کے باوجود ان لائن نہیں ہوگا, یہ لائن پہ نہیں چڑھے گا. صحبت شیخ وہ جو شیخ کا قلب ہوتا ہے اس درد بھرے قلب سے اور نور والے قلب سے وہ جو دل سے دل میں ٹرانسفر ہوتا ہے وہ چیز ہی کچھ اور ہے. ایک آدمی بخاری شریف حفظ کر لے, احادیث مبارکہ لاکھوں یاد کر لے, قرآن پاک کا حافظ بن جائے, اس کو معلوم ہے 16 لائن والے پارے میں کون سا حرف سے ابتدا ہے کس حرف پہ پورے قرآن پاک کا یاد ہے, صحابی بن جائے گا. کیوں؟ صحبت چاہیے. سبحان اللہ اتنی اہم چیز ہے یہ صحبت. اس لیے تربیت کے لیے مربی سے رابطہ اور تعلق رکھے. اب تربیت کیا ہے اب دیکھیے, ایک عورت نے حکیم الامت تھانوی رحمت اللہ علیہ کو لکھا کہ میرا دل یہ چاہتا ہے کہ میں اچھے کپڑے پہنوں. اللہ تعالی نے مجھے وسعت بھی دی ہے صاف ستھری رہوں اچھے کپڑے پہنوں, اور میرے شوہر کی بھی یہی خواہش ہے. سوال پہلے سنیے گا کتنا عجیب ہے کہ میرا دل چاہتا ہے کہ میں صاف ستھری رہوں اچھے کپڑے پہنوں اور میرے شوہر کی بھی یہ خواہش ہے, لیکن جب میں میرا مرض یہ ہے کہ جب میں کسی کے عورت کو اچھے کپڑے پہنے ہوئے دیکھتی ہوں تو میرا دل یہ چاہتا ہے کہ میں بھی ایسے لے لوں, اور وہ عورت لکھتی ہے کہ اس کے بعد اگر میں فرمائش کرتی ہوں تو میرا شوہر مجھے دلا بھی دیتا. اب یہ سوال کتنا عجیب سوال ہے. تو اس نے آخر میں لکھا کہ حضرت اگر یہ مرض ہے تو اس کی اصلاح فرما دے. سبحان اللہ, سوال بھی کتنا عمدہ ہے. جب سوال اچھا ہوتا ہے نا تو سوال دینے والے کو بھی مزہ آتا ہے. اس لیے سوال کرنا سیکھنا بھی ایک فن ہے کہ سوال کیا کیا جائے. ایسا نہیں پہلے دن استاد سے آ کر پوچھے استاد جی اگر سورج مشرق کے بجائے مغرب سے نکلا پھر کیا ہوگا. اب حکیم الامت کا جواب سنیے, تربیت دیکھیے کیا ہے. حکیم الامت نے فرمایا کہ جب تم کسی عورت کو ایسے دیکھو, اس کے کپڑے دیکھو تو خریدو مت, مت لو. اگر یہ دیکھو, اب دیکھیے تربیت, اب یہ دیکھو کہ تمہارا نفس کچھ نہیں کرتا تو فبیہ, چلو بات آئی گئی ہو گئی. لیکن اگر نفس تقاضا کرتا ہے اور شوق پیدا ہوتا ہے کہ نہیں میں ایسے کپڑے لوں تو فرماتے ہیں اس وقت مت لو, اس وقت مت لو, بلکہ جس وقت کپڑے بنانے کی ضرورت پیش آئے تو اس وقت وہی پسند کیا ہوا کپڑا خرید لو. دیکھیے یہ تربیت کیسے درجہ بدرجہ حکیم الامت کس طرح سے بیان فرما رہے ہیں کہ جس وقت وہ کپڑا پسند آیا, اب جب ضرورت ہے کپڑے بنانے کی اس وقت جاؤ اور وہ بازار سے وہ کپڑا خرید لو. اب تربیت دیکھیے فرما رہے ہیں, اور اگر اس وقت وہ کپڑا نہ ملے, جب خریدنے گئے کپڑا نہیں ملا تو صبر کرو. آگے دیکھیے فرمایا کہ لیکن مان لو کہ ضرورت پیش آتی ہے 3 مہینے بعد, اور اتنے دن انتظار کرنے کی وجہ سے ذہن پہ ہر وقت وہی کپڑا چھایا ہوا ہے, تو کیا کرو, خرید کے رکھ لو, بنواؤ مت. خرید کے رکھ لو لیکن بنواؤ مت. بنواؤ کب, جس وقت کپڑا بنانے کی ضرورت ہو تو اس وقت بجائے نیا خریدنے کے جو کپڑا رکھا ہوا ہے اسی کو بناؤ. فرمایا اس طرح شوق بھی پورا ہو جائے گا اور اسراف اور فضول خرچی بھی نہ ہوگی. اور آگے اور فرمایا, اب تربیت کے درجات دیکھیے, سبحان اللہ. فرمایا کہ لیکن جب ایسا کپڑا خریدنے کا موقع آئے, ایسا شوق پیدا ہو تو شوہر سے فرمائش مت کرو, بلکہ شوہر جو تم کو پاکٹ منی دیتا ہے, جو جیب خرچ دیتا ہے, ایسا کپڑا ان کپڑوں سے خریدو, ان پیسوں سے خریدو, ایسا کپڑا ان پیسوں سے خریدو تاکہ نفس محدود رہے. کیونکہ اس کو پتا چلے گا نا کہ جی اپنے ہی پیسوں سے کپڑا لینا ہے, تو نتیجہ کیا ہوگا, نفس محدود رہے گا. اسی لیے بزرگوں نے منع کیا, بزرگوں نے منع کیا. ہمارے بڑوں کی ایک نصیحت ہے کہ قرضہ مت لو. شیخ سعدی شیرازی رحمت اللہ علیہ فرماتے ہیں میرا بڑا دل چاہتا ہے کہ میں ابھی گوشت کھاؤں. فرماتے ہیں لیکن پیسے جیب میں ہے نہیں, قصائی جو ہے وہ میرا معتقد ہے, میرا مقتدی ہے, قرضہ دے دے گا مجھے. قرضہ تو دے دے گا لیکن 3 دن کے بعد مونچھوں کو تاؤ دیتا ہوا آئے گا, مولانا صاحب میرا قرضہ واپس کرو, نہیں تو میں آن لائن ایف آئی آر کٹوا دوں گا. اب ہمارے سندھ میں تو خبر آئی ہے کہ آن لائن ہونے والی ہے. مولانا صاحب قرضہ واپس کر دو ورنہ ایف آئی آر کٹوا دوں گا. فرماتے ہیں کہ قصائی کا وہ ڈنڈا لے کر اور مونچھوں کا تاؤ دینا یاد آتا ہے. تو میں اپنے نفس کو سمجھاتا ہوں, عزت اسی میں ہے کہ ادھار کھانے سے, ادھار کا گوشت کھانے سے بہتر ہے کہ نقد کی دال کھا لے. اب یہ جو ہمارے ہاں جو یہ معاشرتی مسئلہ ہے, معیشت اکنامک ایشو ہے, وہ اکنامک ایشو یہ ہے کہ ہر آدمی پریشان ہے. مثال ہے, شادی کی مثال لے لیجئے. میرا ایک نوجوان آیا کرتا ہے, اس کی شادی کا وقت آیا, تو اس نے مجھ سے کچھ اصول پوچھے. میں نے کہا اور ان اصولوں میں سے ایک اصول شادی کے یہ یاد رکھنا, حدیث شریف میں آیا ہے کہ ان اعظم النکاح برکتا ایسرہ مؤنہ او کما قال علیہ الصلاۃ والسلام, کہ بہترین برکت والا نکاح وہ ہے جس میں خرچہ کم ہو, یہ برکت والا نکاح ہے. میں اس کو سمجھایا کہ بھائی دیکھو, تمہاری جتنی چادر ہے اتنا پاؤں پھیلانا, اگر تمہیں قرضہ لینے کی ضرورت بھی پیش آئے تھوڑا بہت, تو اتنا قرضہ لینا جس کو تم تھوڑی جو دو چار مہینے کی مدت میں ادا کر سکو, اس سے زیادہ قرضہ مت لینا. اور یہی بات اپنے سسرال والوں کو بتا دینا کہ جی آپ اپنی حیثیت کے موافق کام کریں. اب اس نے اپنے سسر صاحب کو بھی کہہ دیا, اس وقت وہ متوقع سسر تھے, ایکسپیکٹڈ. اور نوجوانوں کے ایکسپیکٹڈ سسر بہت سارے ہوتے ہیں, اس کی شرح میں ابھی نہیں جاؤں گا, میں وقت نہیں ہے, لیکن سمجھ تو گئے ہوگے نا. وہ ایک طوطا تھا, ایک آدمی آیا, اس کے بیچارے کے سر گنجا ہو گیا, تو وہ بغیر ٹوپی کے گزر رہا تھا, تو طوطے نے اس کو کہا چھیڑا ابے ہو گنجے, اس کو غصہ آیا, اس نے مالک سے کہا یہ کتنا بدتمیز طوطا ہے, تہذیب نہیں ہے اس کو. پوچھا گیا کہا اس نے مجھے ایسے کہا, مالک نے طوطے کو سر پر مارا, اس کو اس کا یہ کیا بدتمیز, یہ تہذیب سے رہو, خبردار ایسی بات کی. خیر اب وہ صاحب چلے گئے. اگلے روز وہ صاحب گزر رہے تھے, کہ اب طوطے کے قریب سے گزرے تو طوطے سے آگے بڑھ کے تو ان کو بھی کچھ ہوا کہ طوطے نے کچھ کہا نہیں, مڑ کے دیکھا تو طوطے نے کہا سمجھ تو گئے ہو گئے نا. تو بھر وہ اپنے سسر کے پاس, متوقع سسر کے پاس, اب وہ گئے اور ان سے بات کی کہ جی آپ دیکھیں شادی کریں, سادگی سے ہم کریں, آپ کی بھی حیثیت ایسی نہیں ہے, میری بھی حیثیت ایسی نہیں ہے. اب وہ سسر صاحب خیر کوئی بات ہوئی تو انہوں نے کہا نہیں بھائی میں تو کروں گا. تو پھر بام وہ دونوں حضرات میرے پاس آ گئے, تو میں نے ان کو سمجھایا, میں نے کہا اچھا آپ کی بتائیے اس سے پہلے بیٹی کی شادی کب ہوئی تھی؟ کہنے لگے تین برس ہو گئے. میں نے کہا آپ نے اس کو قرضہ لیا تھا؟ کہنا جی میں قرضہ لیا تھا. میں نے کہا قرضہ ادا ہو گیا؟ تو خاموش ہو گئے. میں نے کہا بتائیں نا آپ, قرضہ ادا ہوا, مسجد میں بات ہو رہی تھی, قرضہ ادا ہوا؟ کہنے لگے, پھر ایسا بولے نہیں ابھی تک میرے ذمہ قرضہ باقی ہے. میں نے کہا جب وہ لڑکا آپ کو کہہ رہا ہے کہ میری ذمہ داری ہے, آپ کو کسی چیز کی ضرورت نہیں ہے اتنا سب کرنے کی. میں نے کہا زیادہ سے زیادہ یہ ہوتا نا, ساس باتیں بناتی ہے, ساس باتیں بنائے گی, اس بیچارے کی تو اما ہی نہیں ہے, تو اس لڑکی کی تو ساس ہی نہ ہوگی. رہی نند جو پھیلاتی ہے گند, ایک نند ہے وہ بھی دوسرے شہر میں رہتی ہے. میں نے کہا جب آپ کے لیے وہ ہونے والا دماغ جب آپ پر پریشر نہیں ڈال رہا, آپ کو کہہ رہے آپ ساتھی سے کام کر لیں, تو آپ کو کیا پریشانی ہے بھائی؟ کہا جی میری بس ناک کٹ جائے گی. وہی بات آخر میں آ گئی, جی ناک کٹ جائے گی. میں نے کہا ناک کٹتی تو آپ کو شادی کے بعد ہر باپ کی خواہش یہ ہوتی ہے, شادی سے پہلے دعا کرتا ہے یا اللہ مجھے ایسا داماد دے دے کہ میری بیٹی کو سکون اور راحت سے رکھے. میں نے کہا مسل ہمارے مشہور ہے نا, ماو میاں بیوی راضی تو کیا کرے گا قاضی. تو بھائی جب داماد ہونے والا آپ کو کہہ رہے کہ بھائی میں ذمہ داری لے رہا ہوں, آپ کو کوئی پریشانی نہیں ہے اور میں سب کچھ کروں گا, پھر آپ کیوں کر رہے ہیں؟ لیکن بس وہی بات وہی ہوا, قرضہ لیا اپنی حیثیت سے بڑھ کے کیا. پھر اس کے بعد کہتے ہیں حضرت صاحب کوئی وظیفہ دے دیجئے کہ قرضہ اتر جائے. تو بھائی وظیفہ قرضہ, قرضے کا وظیفہ قرضہ لینے سے پہلے پڑا جاتا ہے, اور وہ وظیفہ یہ ہے کہ قرضہ نہیں لینا. جیسے ایک آدمی بہت موٹا تھا, ڈاکٹر کے پاس گیا, ڈاکٹر صاحب میرا وزن کم ہو جائے, کوئی مجھے تدبیر بتائیے. ڈاکٹر نے کہا کہ ایسے کیا کرو, گردن کو ایسے ہلایا کرو, رائٹ لیفٹ. اس نے کہا کب اور کیسے اور کس وقت؟ کس وقت؟ کہا جب تمہیں کوئی کھانے کی پیشکش کرے کہ سب وے کا برگر کھلا دوں, الخان ریسٹورینٹ کا جو فلاں چیز کھلا دوں, تو اس کو یوں گردن ہلاؤ. نہیں.
تو بھائی قرضے کا اب یہ جو ہمارے معاشرتی مسائل ہے, اب ایک چیز قرضے پہ لی, ابھی قرضہ ادا ہوا نہیں دوسری چیز لے لی, تو نتیجہ کیا ہوگا؟ پریشانی رہے گا آدمی. یہی وجہ ہے کہ میں مسجد میں یہ بات کہہ رہا ہوں کہ 15,000 کمانے والا تو کیا 2,00,000 کمانے والا بھی پریشان ہے. پریشانی کی وجہ کیا؟ یہ جو ان بیلنسڈ ہماری اکنامک فیملی خاندان میں, یہ جو ہمارا غیر متوازی جو معاشرتی طریقہ کار ہے, اس کی وجہ سے ہم پریشان رہتے ہیں کہ جی بس سارا مسئلہ جی ہمارا اسٹیٹس, ہمارا فلاں اور ہمارا فلاں. اس کی وجہ, اس کا نتیجہ یہ ہے کہ غریب تو پریشان اپنی کم آمدنی کی وجہ سے ہے, ماشاء اللہ تعالیٰ رؤسا بھی پریشان ہے, ان کو پیسے کی کمی نہیں لیکن پریشان وہ بھی ہے. کیوں؟ صرف غیر متوازی اور ان بیلنس اپنی اکنامک کنڈیشن کی وجہ سے, کہ اپنی حد سے باہر بڑھ نکل کر کوئی معاملہ کرتے ہیں, جس کا نتیجہ ہے میرے دوستوں پریشانی رہتی ہے. لہذا حکیم الامت تھانوی رحمۃ اللہ علیہ نے کیا پیارا فرمایا, اس عورت سے فرمایا دیکھو نفس کی حدود میں رہو. کیا مطلب؟ ایسی چیز اپنی جیب سے خریدو, جب ایک دو دفعہ اپنی جیب سے چیز نکلتی ہے نا پھر انسان کو پتا چلتا ہے. جیسے میں کراچی میں اکثر دوستوں سے کہتا ہوں کہ نیا مکان بناتے ہیں تو وہاں کے KFC ہے, کے الیکٹرک ہے, وہاں سے کیا, تو پہلے کہتے ہیں اچھا کنڈا لگا لو. جب کنڈا لگا ہوتا ہے رات 12 دن کے 12 بجے تک لائٹیں کھلی ہوئی ہوتی ہیں, اور جب میٹر لگ جاتا ہے بچہ ایک لائٹ بھی کھلے تو تھپڑ لگاتا ہے کہ بل تیرا باپ عطا کرے گا. جو ہمارے معاشرتی کی یہ جو ہمارے معاشرے کی جو یہ چیز ہے نا, یہ انبیلنس کہ مفت کی چیز پہ شیر بن گئے اور جب اپنی اس پہ ہوئی تو جناب بس اس کا تو کنجوس میں بھی کنجوس بن گئے. اس لیے کہا کہ حد اعتدال میں چلے. جیسے نئی نئی شادی ہوتی ہے, اور جی نئی شادی ہے وہاں بھی چلو وہاں بھی چلو وہاں بھی چلو, اب تنخواہ 15,000-18,000 روپے, اور جی وہاں بھی آؤٹنگ پہ جائے وہاں پہ بھی جائے, اس کے بعد جب جیب خالی ہوئی اب بیوی سے لڑائی شروع کر دی کہ تیری وجہ سے ایسا ہوا. بھائی پہلے دن سے اپنی بیوی کو بات بتائے کہ دیکھو میری یہ حیثیت ہے, میری حیثیت ہے میں اس حد میں رہو, اتنا کام کرو, اتنے تمہاری گنجائش ہے, اس میں تمہیں جو چیز چاہیے وہ کر لو. ماشاءاللہ ہمارے پرانی عورتوں کا کیا عجیب مزاج تھا, کہ کیا عالم ہوتا تھا کہ اگر کوئی شوہر سے کوئی چیز فرمائش کرتی کہ جی ہمیں یہ ضرورت ہے تو وہ کہتے اچھا ٹھیک ہے میں ماہانہ اتنا تمہیں دے دیا کروں گا, تم کمیٹی ڈال لو. کتنے ایسے ایسے ہیں ماشاءاللہ کمیٹی ڈال کر کہاں کہاں تک پہنچ گئے, بلکہ لوگوں نے ماشاءاللہ حج بھی کیے, مکان تک بنا لیے ماشاءاللہ. سب کیوں؟ ذرا طریقہ سے اور تدبیر اختیار کی تو ماشاءاللہ اپنے اپنے مکان بنا لیے, حج کر لیے لوگوں نے, اور ماشاءاللہ کیسی کیسی ضرورت کی چیزیں بنا لی. کیوں؟ اصول سے اور طریقے سے. اس کو کیا کہتے ہیں؟ اس کو کہتے ہیں تربیت. لہذا اللہ والوں کے خانقاہ میں تربیت کی حاصل کی جاتی ہے کہ وہ ہمارے اعمال و افعال جو ہمیں اللہ تعالیٰ سے دور کر رہے ہیں ان اعمال اور افعال کی تربیت حاصل کرے کہ جن سے ہم اللہ تعالیٰ کے قریب ہو جائیں. اس لیے اللہ تعالیٰ نے اپنا سب سے پہلا تعارف کیا کرایا؟ رب العالمین سبحان اللہ. آگے فرمایا الرحمن الرحیم سبحان اللہ. میرے شیخ فرماتے ہیں کہ ایک رحمت کافی تھی کہ نہیں تھی؟ اگر اللہ تعالیٰ رحمان یا رحیم فرما دیتے کافی تھا, لیکن حضرت والا حضرت رحمۃ اللہ علیہ اس کا ترجمہ یوں فرمایا کرتے تھے, مہربانی فرمانے والا بار بار مہربانی فرمانے والا. جب اللہ تعالیٰ نے ڈبل رحمت فرمائی, اس سے پتا یہ چلا مدرس استاد معلم مربی شیخ ان کے لیے ان کے اندر شان رحمت ہونی چاہیے. شان رحمت ہو کہ باپ اپنے بچے کی تربیت کر رہا ہے تو رحمت ہونی چاہیے سبحان اللہ. استاد شاگرد کی تربیت کر رہا ہے رحمت ہونی چاہیے, رحمت سے کو غالب رکھے. یہ رحمت اپنے دل, یہی وہ چیز ہے, یہ وہ اخلاق ہے. رحمت حلم اور برداشت ہونا یہ اللہ والوں کی صحبتوں سے اس اخلاق کی منتقلی ہوتی ہے. جیسے میرے شیخ فرماتے ہیں ایک مچھلی میں تالاب ہے, دوسرا تالاب مچھلی سے فارغ ہے تو اس کو کیا چاہیے؟ ایک راستہ بنا لے تاکہ اس کی مچھلیاں ادھر آ جائیں. فرماتے ہیں اسی طریقے سے تمہارا ہمارا دل جو اللہ تعالیٰ کی محبت انوارات اچھے اخلاق کے ساتھ ہی ہے, اللہ والوں دل کے دلوں سے رابطہ کریں تو نتیجہ کیا ہوگا؟ ان کے اچھے اخلاق, تعلق مان اللہ, نسبت مان اللہ, اخلاق حمیدہ ہمارے اندر منتقل ہو جائیں گے. یہ ہے صحبتوں کا راز. اور یہ چیز آن لائن سے نہیں آ سکتی, اسکائپ اور وائبر سے نہیں آ سکتی, واٹس ایپ پر میسج یا واٹس ایپ پر بیانات سننے سے یہ چیز نہیں آ سکتی. یہ چیز قریب جلتے ہوئے دل کے اپنا دل کر دے. یہ آگ لگتی نہیں ہے, لگائی جاتی ہے. جو آگ کی خاصیت وہ عشق کی خاصیت, ایک خانہ بخانہ ہے اور ایک سینہ بسینہ ہے. اب آگے فرمائے مالک یوم الدین. سبحان اللہ. چلو اس کو مختصر پیش کروں گا اصل مضمون. میرے شیخ فرماتے ہیں کہ اللہ تعالی نے قیامت کے دن, یوم الدین سے مراد یوم الجزا, یوم القیامہ, قیامت کا دن, حصہ, یوم الحساب. فرمایا اللہ تعالیٰ نے قیامت کے دن کا, یوم الدین کا اپنے کو مالک فرمایا, قاضی, جج, منصف, جسٹس نہیں فرمایا بلکہ مالک فرمایا. کیا مطلب؟ میرے شیخ فرماتے ہیں اس, یہ اللہ تعالیٰ نے مالک اس لیے فرمایا کہ وہ لوگ جو عدل سے یعنی اپنی نیکیوں کی کمی کی وجہ سے نہ بخشے جائیں گے, اللہ تعالیٰ چونکہ جنت کا مالک ہے اپنے کرم سے ان کو بخش دیں گے. اور جس کو اللہ تعالیٰ جنت عطا فرما دیں, جس کو چاہے وہ مالک ہے. یاد ہے وہ حدیث شریف ہے نا, ایک شخص نامہ اعمال پیش ہوا, گناہ کا پلڑا زمین سے لے کر آسمان تک بھرا ہوا گناہ, اور نیکی کا پلڑا خالی. اللہ تعالیٰ فرما رہے ہیں اے بندے تیری ایک امانت میرے پاس ہے. یا اللہ کیا امانت ہے میری آپ کے پاس؟ ایک پرچے پہ اللہ تعالیٰ عنایت فرمائیں گے, حدیث البطاقہ, یہ بندے یہ تیری امانت ہے. وہ دیکھتا ہے اس پہ لکھا ہوتا ہے لا الہ الا اللہ محمد رسول اللہ. پھر اللہ دیا فرمائے اس کیا کرو, اس پلڑے کو نیکی کے پلڑے میں رکھ دے. یا اللہ ایک چھوٹا سا پرچہ, ایک چھوٹا سا ورقہ, اور وہ گناہ کا پلڑا زمین سے لے کر آسمان تک بھرا ہوا. یہ ورقہ اور یہ پرچہ کیا کرے گا؟ اے میرے بندے تو رکھ کے تو دیکھ اس کو, اس کی قیمت کو تو نہ سمجھے گا لیکن ہمیں معلوم ہے, تو رکھ کے دیکھ. لہذا وہ بندہ رکھتا ہے بس نیکی کا پلڑا بھاری ہو جاتا ہے. آپ اس کو یوں سمجھیں کہ جب ایمان ناقص کا یہ حال ہے, گناہوں کے ساتھ ایمان ہے نا, تو ایمان ناقص کا یہ حال ہے تو ایمان کامل جو اہل اللہ کی سوگت سے بنتا ہے اس کا کیا حال ہوگا؟ جس ایمان ناقص کا یہ اثر ہے کہ وہ بخشا جا رہا ہے, تو وہ ایمان کامل جو اخلاق حمیدہ, تعلق مع اللہ, اچھی صفات, ترک معصیت, سنت اور شریعت پر عمل کرنے سے جو ایمان کامل پیدا ہوگا اس کا کیا عالم ہوگا؟ اس کا یہ عالم ہوگا کہ ایمان ناقص رکھنے والے ایمان کامل پائیں گے, دوسرے لوگ اس کی صحبتوں سے اپنے ایمان کو جلا بخشیں گے, اپنے ایمان میں جلا حاصل کریں گے, اپنے ایمان کو ریفریش کریں گے, اپنے ایمان کو تازہ کریں گے اور اپنے ایمان ناقص کو کامل کریں گے. سبحان اللہ. میرے شیخ فرماتے ہیں اللہ تعالیٰ نے ہمیں ابھی بتا دیا مالک یوم الدین کہ میں یوم الدین کا مالک ہوں. فرماتے ہیں کہ ابھی سے جنت میں اپنے پلاٹ کی بکنگ کروا لو, ایڈوانس بکنگ. اس کا نام کیا؟ ایڈوانس بکنگ. فرماتے ہیں کہ ایڈوانس جنتی تو مت بنو. کیسے ایڈوانس جنتی؟ کہتے مولوی صاحب جنت میں داڑھی نہیں ہوگی اس لیے ہم ذرا ایڈوانس جنتی بن گئے. تو میرے شیخ فرماتے ہیں یہاں داڑھی رکھ لو, یہاں داڑھی رکھ لو تو وہاں داڑھی نہ ہوگی, پھر وہاں جردن مردن رہو گے. یہاں نبی صلی اللہ علیہ وسلم کی محبت کا باغ اپنے چہرے پر سجا دو. میرے شیخ کا شعر فرماتے ہیں جس کے چہرے پہ نہ ہو آہ نبی کی سنت صلی اللہ علیہ وسلم, جس کے چہرے پہ نہ ہو آہ نبی کی سنت, کیسے معلوم ہو مومن کا مسلمان ہونا. ہمارے یہاں سجا لو تو میرے جنت کے پلاٹ کی ایڈوانس بکنگ کیا؟ اللہ میاں وہاں پر اچھا والا پلاٹ چاہیے لیکن کارنر کا نہیں, یہاں تو کارنر کا پلاٹ پسند کیا جاتا ہے. بہترین پلاٹ کارنر کا پلاٹ ہوتا ہے لیکن مزے کی بات ہے جنت کے کارنر کا پلاٹ نہیں. ایسے کارنر کرے ایسے گارنر کرے کہ جنت الفردوس یعنی وسط جنت ملے. ٹھیک ہے, جنت کا جو بڑھیا جگہ ہے وہ وسط جنت ہے, اس لیے امام بیچ میں کھڑا ہوتا ہے, اس لیے جنت کی پہلی صف مسجد کی پہلی صف جنت کی پہلی صف ہے. کوشش کرنی چاہیے پہلی صف میں کھڑا ہو, یہ صفات تھی مسلمانوں میں. آج تو ہم کہتے ہیں خدا کے لیے جماعت سے نماز ہی پڑھ لو, پھر اور زمانہ گزرا تو کہنے کہا جانا شروع ہوا ارے خدا کے لیے نماز ہی پڑھ لے, جماعت سے نہ صحیح نماز تو پڑھ لے. لیکن پہلے صفات یہ ہوتی تھی, جو دینی مقابلہ ہوتا تھا, جو دینی مسابقہ ہوتا تھا, اس میں یہ ہوتا تھا کہ انہوں نے 20 سال سے صف اول کی نماز نہیں چھوڑی, 30 سال سے جو ہے یہ تکبیر اولا سے نماز پڑھ رہے ہیں. اللہ اکبر, یہ مقابلہ تھا مسلمانوں کا. آج ہم بتاتے ہیں کہ میرا آج مقابلہ کس میں, کہ جی میرے پاس 600 گز کا پلاٹ لیے, فلاں جگہ بھی میرے پاس پلاٹ ہے, دہلیہ ٹاؤن کراچی میں بھی ہے, اسلام آباد بھی ہے اور لاہور میں بھی ہے. اتنے اس باہر میں غرق ہو گئے ہیں کہ بس دہلیہ ٹاؤن ہی نظر آ رہا ہے. کیا مطلب بس پلاٹ نظر آ رہے ہیں؟ ارے جنت کے پلاٹ کی بھی فکر کرے, لیکن مسجد جنت کیا ہے؟ کب لاٹ حاصل کرے گی؟ اللہ مجھے اپنی طرف سے, میں گناہگار مفرت کی معافی مانگتا ہوں, آپ سے درخواست کرتا ہوں کہ مجھے اپنی محبت کے رستے کا کی ہدایت نصیب فرمائیے, میرے دل میں اپنا جذبہ عطا فرمائیے تاکہ میں آپ کی محبت کا پلاٹ لینے کے قابل ہوں. ایڈوانس بکنگ فرماتے ہیں کروا لو. اللہ تعالیٰ اپنے کرم سے ہم سب پر اپنا فضل فرمائے, اور اللہ تعالیٰ اپنے کرم سے ان گزارشات کو قبول فرمائے, اور ہم بخرت بے حساب کا فیصلہ فرما دے. اللہ صلی علی سیدنا و مولانا محمد وعلى سیدنا و مولانا محمد و صحابہ و بارک وسلم. اللهم انك عفو کریم تحب العفو فاعف عنا. اللهم واقعتا كواقعت الوليد, اللهم واقعتا كواقعت الوليد. يا الله يا كريم مالک, اے رحیم مالک, اے رحم فرمانے والے مالک, اے معاف فرمانے والے مالک, ہم سب کو معاف فرما, مغفرت دے, عفو فرما. یا اللہ دونوں جہان کی خوشی عطا فرما. یا اللہ تعالی حلال رزق, عافیت فراوانی اور آسانی کے ساتھ عطا فرما. اے کرم فرمانے والے مالک, ہماری خطاؤں کو معاف فرما دیجئے, اور یا اللہ اپنے کرم کے صدقے میں ہمارے گناہوں کی عادت کو اپنی فرما برداری کی عادت سے تبدیل فرما دیجئے. اے ہدایت دینے والے مالک, ہمارے گندے اخلاق کو اچھے اخلاق سے تبدیل فرما دیجئے, اور یا اللہ اپنے کرم کے صدقے میں ہمیں اپنے دوستوں میں شامل فرما دیجئے. اخلاق اولیاء عطا فرما, اعمال اولیاء عطا فرما, افعال اولیاء عطا فرما, رفتار اولیاء عطا فرما, گفتار اولیاء عطا فرما, اور کردار اولیاء عطا فرما. یا اللہ اپنے کرم کے صدقے میں ہمارے اس میں بیٹھنے کو اپنی محبت, دینی ترقی, قرب و تعلق کا ذریعہ بنا دیجئے, مغفرت کا ذریعہ بنا دیجئے, شریعت و سنت پر عمل کرنے والا بنا دیجئے. اے اللہ اپنے کرم کے صدقے میں ہمارے کاموں کو آسان فرما, ضروریات کو پورا فرما دیجئے. یا اللہ تعالیٰ آپ نے اپنے کرم سے ان 2 دن میں یا اللہ تعالیٰ جو دین کی خدمت کی توفیق عطا فرمائی, یا اللہ اس کو شرف قبولیت عطا فرما دیجئے, اور یا اللہ اس کو ہماری اصلاح کا, قرب و تعلق کا ذریعہ بنا دیجئے. یا اللہ اپنے کرم سے مغفرت بے حساب فرما دیجئے, ہم سب پر رحم فرما دیجئے, ہم سب پر رحم فرما دیجئے, ہم سب پر رحم فرما دیجئے, ساری امت پر رحم فرما دیجئے. یا اللہ تعالیٰ آپ کو واسطہ آپ کی رحمت کا, آپ کو واسطہ آپ کے نبی کریم کی رحمت کے رحمتوں کا واسطہ, آپ کو چھوٹے چھوٹے دودھ پیتے بچوں کا واسطہ, یا اللہ سفید والے والے بزرگوں کا واسطہ, یا اللہ بے زبان جانوروں کا واسطہ, ہم پر رحم فرما دیجئے, سارے عالم پر رحمت کی بارش فرما دیجئے, اپنا کرم فرما دیجئے, اپنا کرم کو عام فرما, تام فرما اور تمام فرما دیجئے. سلامتی ایمان سلامتی ادا کے ساتھ دنیا میں رکھے, اور سلامتی ایمان سلامتی ادا کے ساتھ دنیا سے لے جائیے. ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا وقنا عذاب النار. اللهم تقبل هذه الدعوات بحق انت الله لا اله الا انت الاحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا احد. ربنا تقبل منا انك انت السميع العليم, وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين, برحمتك يا ارحم الراحمين. السلام عليكم.